प्रेरित अध्याय दुई अनि अघिकै अध्ययन को शीर्षक अन्तर्गत मण्डलीको जन्मदिन को बारेमा हामी हेर्ने क्रममा पहिला चाहिँ प्रभु येशूले प्रतिज्ञा गर्नुभयो कि एकजना व्यक्ति आउँदै हुनुहुन्छ, उहाँ शान्तिदाता पवित्र आत्मा, उहाँ चाहिँ माथि बाटोको सामर्थ्य परमेश्वर स्वयं आउँदै हुनुहुन्छ। त्रिएक परमेश्वरको तेस्रो व्यक्ति विश्वासीहरूभित्र बास गर्न म जानुपर्छ अनि उहाँ आउनुपर्छ भन्नु। अनि अब चाहिँ जुन दिन उहाँ आउनुभयो त्यस दिनको अध्ययन गर्न लागिरहेको छ। परमेश्वरले प्रतिज्ञा दिनुभएको थियो एक दिन अब आउँदैछ जुन दिन चाहिँ पवित्र आत्मा तिमीहरूमाथि आउनुहुनेछ। प्रभुले यही भन्नुभएको थियो, यरुसलम छोडेर कतै नजानु तर पर्खनु भन्नुभएको थियो। अनि यो दिन कहिले, कुन दिन पर्यो त, यो महान घटना कहिले घट्यो त, परमेश्वरको तेस्रो व्यक्ति पवित्र आत्मा स्वयं नै यो संसारमा आउनुभएको घटना चाहिँ कहिले घट्यो। प्रेरित दुईको एक पदमा हामी पढ्छौँ, अनि पेन्टेकोस्टको दिन पूरा हुँदै गर्दा तिनीहरू सबै एकै मनका भई एकै ठाउँमा थिए। यहाँ चाहिँ पेन्टेकोस्टको दिन भनेर उल्लेख छ। यहुदीहरूको लागि चाहिँ तीनवटा दिनहरू, वर्षको तीनवटा समयहरू भनौँ, चाहिँ एकदम विशेष मानिन्थ्यो। यहुदीहरूले विशेष मान्ने तीनवटा चाडहरू थिए, एउटा चाहिँ निस्तार चाड, दोस्रो चाहिँ झोप्रेबासको चाड, र तेस्रो चाहिँ पेन्टेकोस्टको चाड। अनि यो चाहिँ पेन्टेकोस्टको दिन थियो। अब अरू चाडहरू पनि थिए जुन चाहिँ इजरायलीहरूलाई परमेश्वरले दिनुभएको थियो, तर मुख्य तीनवटा महत्त्वपूर्णहरू चाहिँ यिनै तीन थिए, जसमध्ये चाहिँ पेन्टेकोस्टको चाड चाहिँ एउटा पर्थ्यो। अनि उनीहरूलाई यति महत्त्वपूर्ण थियो यहुदीहरूको लागि, परमेश्वरले जुन जातिलाई चुन्नुभयो यो बाइबल दिनलाई, ती यहुदीहरू चाहिँ रोमी साम्राज्यको विभिन्न ठाउँमा उनीहरू छरिएर बसिरहेका भए तापनि उनीहरू पेन्टेकोस्टको चाडमा चाहिँ यरुसलेममा आइपुग्थे। अनि उनीहरू ठुलो सङ्ख्यामा जम्मा हुन्थे, लाखौँमा पुग्थे सङ्ख्या। अनि उनीहरूले यो महत्त्वपूर्ण चाड चाहिँ उनीहरूले मनाउँथे, जस्तो कि दुई अध्यायको पाँच पदमा हेर्नुहोस् त, अनि आकाश मणिको हरेक जातिबाट आएका भक्त यहुदी मानिसहरू यरुसलेममा बास गरिरहेका थिए। अनि यो महत्त्वपूर्ण दिनको बयान चाहिँ पुरानो नियममा लेवीको पुस्तक 23 अध्याय को 15-22 पाइन्छ, त्यहाँ कुनै बेला पढ्नु होला। अनि त्यहाँ पनि देख्छौँ कि पुरानो नियममा चाहिँ यो ज्यादै विशेष समय थियो, तर जब हामी अब नयाँ नियमको प्रेरित दुई अध्यायमा आएर पढ्न थाल्छौँ, त्यहाँ त के थाहा पाउँछौँ भने पेन्टेकोस्टको दिन त अझ महत्त्वपूर्ण हुनेवाला थियो, किनभने प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएको 50 दिनपछि, अर्थात् उहाँ बौरी उठेर 40 दिन देखा पर्नु भएर स्वर्ग जानुभएको 10 दिनपछि, भनेपछि बौरी उठ्नुभयो 40 दिन भयो, त्यसपछिको 10 दिन 40 र 10 गरेर कति हुन्छ 50, त्यसैले ख्रीष्टको बौरी उठाएको 50 दिनपछि चाहिँ परमेश्वरले एउटा उद्वेगको काम गर्नुभयो। उहाँले परमेश्वरले पवित्र आत्मालाई विश्वासीहरू भित्र बास गर्न पठाउनु भयो, यो नयाँ कुरा थियो, पुरानो नियमभन्दा फरक थियो। पवित्र आत्मा नै अब हरेक विश्वासी, कोही कोही होइन, अभिषेक गरेको राजा दाऊद अनि उता सिमसोन, न्यायकर्ता मोसा, त्यसरी होइन, अब हरेक नयाँ विश्वासी, नयाँ विश्वासी, पुरानो जोसुकै विश्वासी भित्र नै बास गर्नलाई चाहिँ पवित्र आत्मा पठाउनु भयो। अनि त्यही दिनदेखि परमेश्वरले एउटा एकदमै नयाँ कुरा सुरु गर्नुभयो अनि त्यसलाई भनिन्छ मण्डली. मण्डलीको जन्मदिन है पेन्टेकोस्टको दिन. त्यो दिन चाहिँ तिनवटा ज्यादै अचम्मको घटनाहरू घटे. किन यी अचम्मको घटनाहरू परमेश्वरले आउन दिनुभयो? किनभने परमेश्वरले के चाहनुहुन्थ्यो भने यो दिन चाहिँ मैले एकदम विशेष काम गर्दैछु, विशेष काम सुरु गरेको छु भन्ने कुरा चाहिँ सबैलाई बताउन चाहनुहुन्थ्यो. कसैलाई पनि त्यसमा शङ्का नभएको चाहनुहुन्थ्यो. त्यसैले परमेश्वरले चाहिँ एउटा विशेष उद्देश्यको काम म गर्दैछु र सबैले थाहा पाओस् भन्ने उद्देश्यले चाहिँ ती आश्चर्य कर्महरू अचम्मका घटनाहरू चाहिँ हुन दिनुभयो. विशेष गरी त्यहाँ तिनवटा अचम्मका विशेष घटनाहरू घटे जुन चाहिँ पेन्टेकोस्टको दिनमा परमेश्वरले गर्नुभयो. पहिलो चाहिँ के थियो भने दुई अध्यायको अब दुई पदमा पढ्छौँ, एउटा घुरीको आवाज आयो, दुईको दुईमा हेर्नुहोस्, अनि एक्कासी स्वर्गबाट भारी आँधी चले झैँ हुरुरुरु आवाज आयो र तिनीहरू बसेको सारा घरलाई भरिदियो. पेन्टेकोस्टको दिनमा विश्वासीहरू जम्मा भएर बसिरहेका थिए. एक्कासी उनीहरूले एउटा आवाज सुने अनि यो आवाज चाहिँ कहाँबाट आइरहेको थियो? स्वर्गबाट, माथिबाट आवाज आइरहेको थियो. अनि यो आवाज चाहिँ कस्तो थियो भने एकदमै शक्तिशाली हावा जस्तो. हुरीमा पर्नु भएको छ तपाईँ है? एकदम डरलाग्दो हुरी कि म एकचोटि जस्तो बेला मोटरसाइकल चलाउँदै थिएँ, म सल्लाह दिँदैन जस्तो गर्नलाई होइन, तर म यात्रामा थिएँ, यस्तो हावा आइरहेको थियो कि म मोटरसाइकल कुनै बेला पनि ढल्ला जस्तो लागिसकेको थियो मलाई. यो चाहिँ म नारायण घाटबाट अब त्यो जङ्गलको बाटो के भन्छ त्यो यतातिर पुगेको थिएँ म. अनि ठुलो आवाज साथ आएको थियो यो पेन्टेकोस्टको दिन है. ठुलो आवाज एकदमै शक्तिशाली हावाको जस्तो है, यद्यपि हावा चलेको थिएन, आवाज चाहिँ त्यस्तो थियो. बेगले चलिरहेको एउटा आँधी चले झैँ आवाजले पुरै घर भरिदियो. जुन आवाज चाहिँ कुनै पनि आँधीकै आवाज आँधी चाहिँ थिएन, त्यो भन्नुपर्दा त्यो चाहिँ साँच्चैको एउटा हुरीको आवाज पनि थिएन, तर यो चाहिँ स्वर्गबाट आएको आवाज थियो. अचम्म है, कस्तो खाला उनीहरूलाई, उनीहरू बजिरहेछन्, यो आवाज आउँदैछ, अनि परमेश्वरले के चाहनुहुन्थ्यो भने सबैलाई थाहा होस् म केही न केही गर्दैछु, म एउटा महान कार्य गर्दैछु. अनि एउटा अद्वितीय काम भनेको मतलब त्यसपछि यो घटना कहिले पनि घटेन, त्यही दिन मात्र, एकदम विशेष. अब बाइबलमा पवित्र आत्मा परमेश्वरलाई कति ठाउँमा चाहिँ हावासँग तुलना गरिएको छ, एकचोटि यूहन्ना तीन अध्यायमा मसँग पल्टाउनुहोस् त. यूहन्ना तीन अध्याय यूहन्ना तीनको आठ पदमा प्रभुले भन्नुभयो, हावा जहाँ चाहन्छ त्यतै बहन्छ अनि तिमीले त्यसको आवाज चाहिँ सुन्छौ, तर त्यो कता कहाँबाट आउँछ र कहाँ जान्छ यो जान्दैन. आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ. पवित्र आत्मालाई यो हावासँग तुलना गर्नुभएको छ. हावा कस्तो हुन्छ? हावा अदृश्य हुन्छ, देख्न सकिँदैन. अनि तर यो अदृश्य हावाले चाहिँ अचम्मक कामहरू गर्न सक्छ. तपाईँ त्यस्तै ठाउँमा जानुभयो र त्यहाँ चाहिँ त्यो पाल के भन्छ भएको ठुल्ठुलो जहाजहरू हुन्छ नि, पहिला पहिला हुन्थे अनि अहिले पनि कहीँ कहीँ प्रयोग हुन्छ होला, त्यसलाई चाहिँ एउटा तलाउमा हावाले धकालेर पुरा त्यो जहाज त्यहाँ भएको होइन, सयौँ मान्छे छ भने पनि धकालिरहन्छ, हावालाई त देख्दैन तर त्यसले त्यस्तो काम गर्न सकिरहन्छ. चङ्गा उडाउँछन् होइन मान्छेहरूले, अनि यस्तो हेर्नुहुन्छ माथि आकाशमा केले अडाइरहेको छ, केले त्यहाँ राखिरहेछ, हावाले हो। अनि कति देशमा चाहिँ हावाले चल्ने पङ्खाहरू हुन्छ, अनि त्यो त्रो बढेमाको पङ्खाहरू चलाइरहन्छ हावाले, त्यसबाट बिजुली पनि उत्पादन भइरहन्छ, अनि थुप्रै अरू कामहरू यो अदृश्य हावाले गर्न सकिन्छ। त्यसैले हावाले देख्न सकिँदैन, तर त्यसले गरेको काम चाहिँ देख्न सकिन्छ। त्यसले पवित्र आत्मा अदृश्य हुन्छ, हामी देख्न सक्दैनौँ। अनि जब परमेश्वरले पवित्र आत्मालाई पठाउनु भयो, कुन दिनमा? पेन्टेकोस्टको दिनमा, उहाँले चाहिँ एउटा हावाको जस्तो ठुलो आवाज चाहिँ सुनाइदिनु भयो, यहाँ आवाज निकालिदिनु भयो स्वर्गबाट। अनि उहाँले चाहिँ के चाहनुहुन्थ्यो भने हरेक चेलाहरूले यो जानेर होस् कि केही न केही एकदम विशेष घटना घटिरहेको छ, किनभने यदि परमेश्वरले त्यस्तो नगर्नु भएको भए त चेलाहरूले भन्न सक्थ्यो होला, खै आज पवित्र आत्मा आउनुभयो कि आउनु भएन, उनीहरूलाई त प्रश्न हुन सक्थ्यो, भयो कि भएन, किन अदृश्य हुनुहुन्छ है। अनि त्यो दिन चाहिँ परमेश्वरले चाहिँ यो आवाज दिनुभयो, न त भन्नु उनीहरूले हामीले त केही पनि देखेनौँ, हामीले केही पनि सुनेनौँ, साँच्चै केही भयो कि भएन भन्ने प्रश्न हुन सक्थ्यो। तर परमेश्वरले यति स्पष्ट पार्नुभयो कि त्यो दिन चाहिँ एउटा ज्यादै विशेष कुरा हुँदैछ भन्ने कुरा। तर दोस्रो अचम्मकार काम पनि भएको थियो त्यो दिन, चेलाहरूले खालि आवाज मात्र सुनेनन् जुन चाहिँ अचम्मै थियो, तर उनीहरूले आँखाले पनि एउटा आश्चर्य कुरा देखे। त्यो चाहिँ प्रेरित दुईको तीन पदमा छ, हेर्नुहोस् त प्रेरित दुईको तीनमा यहाँ लेखेको छ, अनि आगाका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे र त्यो तिनीहरू मध्ये हरेक माथि बस्यो। उनीहरूले देख्न सक्थे है आगोलाई, तर जिब्रो जस्तै, जिब्रोहरू जस्तै छन् तर आगो जस्तै छन् है। अनि यी जिब्राहरू चाहिँ छुट्टिएर है हरेक माथि बसिरहेको थियो यो आगोको जस्तो जिब्रो है। अनि हरेक विश्वासीमाथि, अब त्यो चाहिँ महत्त्वपूर्ण छ है, एक एक विश्वासीमाथि त्यहाँ छ, कोही कोही मात्र होइन, बाह्रजना प्रेरित पर मात्र होइन, हरेक विश्वासी। अब बाइबलमा कहिले काहीँ पवित्र आत्मालाई आगोसँग पनि तुलना गरिएको छ, पहिलो तेस्लोनिकी पाँचमा जानुहोस् त मसँग, पहिलो तेस्लोनिकी पाँच अध्याय अनि उन्नाइस पदमा यहाँ भनिएको छ आज्ञाको रूपमा, पहिलो तेस्लोनिकी पाँचको उन्नाइस, आत्मालाई ननिभाओ भनेछ, देख्नुभयो, आत्मालाई ननिभा भनेपछि जसरी आगोलाई पानी फ्याँकेर निभाउन सकिन्छ नि, अनि त्यस्तै पवित्र आत्मालाई पनि निभाउने काम गर्न सक्छ भन्ने कुरा छ। अनि त्यसो चाहिँ नगर है भनेर भनेछ विश्वासीलाई, जो भित्र पवित्र आत्मा आउनु भएको छ नि उहाँलाई ननिभा भनेछ। यसको मतलब परमेश्वरले एक एक विश्वासीलाई चाहिँ एकदमै ज्वलन्त उज्यालो बोल्दो बनाउन चाहनुहुँदो रहेछ, कति राम्रो है। उहाँले केले बोल्दो पार्न चाहनुहुन्छ एउटा विश्वासीलाई? उहाँकै उपस्थितिले, उहाँकै उपस्थितिले। अनि यहाँ प्रेरित दुईको तीन पदमा यहाँ फेरि फर्केर हेऱ्यो भने, फेरि हेर्नेछौ, यहाँ लेखेको छ, अनि आगाका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूका देखा परे, उनीहरूले देख्न सके, र त्यो तिनीहरू मध्ये कसमाथि बस्यो भने छन्, हरेक माथि, भनेपछि एक एक विश्वासी माथि यो बसेको थियो, एउटै विश्वासीलाई पनि त्यहाँ छोडिएको थिएन, हरेक चेलामाथि एउटा आगो जस्तो जिब्रो परेको उसमाथि त्यहाँ बसिरहेको थियो, यहाँ देख्न सकिन्थ्यो त्यो आँखाले यसै हेऱ्यो भने। परमेश्वरले के हामी सबैलाई, त्यो बेलाको विश्वासीहरूलाई, उनीहरूले के जानेको चाहनुहुन्थ्यो भने, मैले एउटा एकदम विशेष काम गर्दैछु, अनि यो एकदम विशेष काममा चाहिँ हरेक विश्वासी नै समावेश छ है, अति महत्वपूर्ण छ। हरेक विश्वासी, एउटै विश्वासी पनि त्यहाँ छोडिएको छैन यो विशेष काममा चाहिँ। अब तेस्रो कुरा पनि थियो त्यहाँ, त्यो चाहिँ दुई अध्यायको चार पदमा छ प्रेरितको, अनि त्यहाँ पढौँ त अब त्यो दिन गर्नुभएको तेस्रो विशेष कार्य चार पद, अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई बोली दिनुभए अनुसार तिनीहरू अरू भाषाहरूमा बोल्न लागे। परमेश्वरले एकदम विशेष काम गर्नुभयो त्यो दिन, उनीहरू पवित्र आत्माले भरिए अनि त्यसपछि उनीहरूले अरू भाषाहरूमा बोल्न थाले अथवा फरक फरक भाषाहरू उनीहरू बोल्न सके। अनि यहाँ दुई अध्यायको चारदेखि चार पढ्यौँ होइन, अनि अझ पाँचदेखि एघारसम्म पढ्यौँ भने यहाँ यो एकदम अचम्म लाग्दो भएको थियो। पढौँ त पाँचबाट, अनि आकाशमुनिको हरेक जातिबाट आएका भक्त यहुदी मानिसहरू यरुसलममा बास गरिरहेका थिए। यसको मतलब चाहिँ रोमी साम्राज्यको विभिन्न ठाउँबाट आएका यहुदीहरू थिए। अब सोच्नुहोस् न, अब ऊ चाहिँ रोमबाट आएछ भने उसले अर्कै भाषा बोल्छ होइन, ल्याटिन भाषा। यदि ऊ चाहिँ अफ्रिकाबाट आएछ भने उसले अर्कै भाषा बोल्छ है, लिबियाली बोल्यो होला। मिश्रबाट आयो भने उसले चाहिँ इजिप्सियन भाषा बोल्यो, उसले पूर्वबाट आयो भने उसले एलामी, पर्सियन, इरानी होइन यस्तो भाषाहरू बोल्यो, अरबी भाषाहरू बोलिरहेछ। तर बोल्ने चाहिँ को छ? सबै गालिलका मान्छेहरू। अनि यहाँ चाहिँ अचम्म हुन्छ, छ पदमा हेर्नुहोस् न, तर जब त्यो आवाज भयो तर तब एउटा भिड भेला भयो र ती छक्कै परे, किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो। सात पद, अनि तिनीहरू सबै छक्क परेर आपसमा यसो भन्दै अचम्म माने, हेर के यी बोल्नेहरू सबै गालिली होइनन् र? यिनीहरू सबै इजरायलको उत्तरपट्टि त्यो गालिलको इलाकाबाट आएको होइनन् र यिनीहरू? आठ पद, अनि कसरी हामी मध्ये हरेक ले जुन भाषामा हामी जन्म्यौँ त्यसैमा बोलेका सुन्दैछौँ त? के भाषाहरू? पार्थी, मेदी, एलामीहरू, अनि मेसोपोटामिया, यहुदिया, कपडोसिया, पोन्टस, एसिया, फ्रिगिया, पाम्फिलिया, मिश्र, कुरेनीका वरिपरिका भएका लिबियाका भागहरूमा बस्नेहरू, अनि रोमका परदेशीहरू, यहुदीहरू र यहुदी धर्म अपनाउनेहरू, क्रेती र अरबीहरू। यहाँ त एक दर्जनभन्दा बढी भाषाहरू छन्, झन्डै बिसवटा जति छन्। अनि यो कसरी भयो? अब यो यो आश्चर्यकर्म थियो, एकदम आश्चर्यकर्म। परमेश्वरले चाहिँ यी गालिलीहरूलाई जो चाहिँ इजरायलको उत्तरको थिए उनीहरूले चाहिँ फरक फरक भाषा बोल्ने क्षमता दिनुभयो। 81 है, उनीहरूले कहिले सिकेका होइनन् त्यो भाषा, उनीहरू चाहिँ ल्याङ्ग्वेज पढ्न गएका थिएनन् है, उनीहरूले जान्न पनि जान्दैन थियो यो भाषाहरू है। तर परमेश्वरले त्यो दिन चाहिँ एउटा अति नै अचम्मको काम गर्नुभयो है। यसरी यहाँ देख्छौँ कि जब पवित्र आत्मा आउनुभयो त्यो दिन चाहिँ घटेको विशेष अचम्मको नयाँ काम चाहिँ के थियो भने मण्डलीको सुरुवात, मण्डलीको जन्म नै हो भन्न सकिन्छ। जसरी बेथलेहममा चाहिँ परमेश्वरको पुत्र एउटा कन्याको कोखबाट उहाँ जन्मिनुभयो, जब त्यो बेलामा चाहिँ परमेश्वर देह धारण हुनुभएको त्यो वास्तविक घटना हो। यीशु जन्मिनु भएको उहाँको जन्मदिनै हो। पेन्टेकोस्टको दिनमा चाहिँ अब परमेश्वरको पुत्र होइन तर परमेश्वरको पवित्र आत्मा चाहिँ अविश्वासीहरू भित्र यसरी बास गर्न आउनुभएको छ विशेष तरिकाले, अनि एउटा नयाँ संरचना सुरु गर्नुभएको छ। पवित्र आत्मा चाहिँ विश्वासीहरू भित्र बास गर्नु भएर एउटा नयाँ शरीर सुरु भएको छ जसलाई चाहिँ मण्डली भनिन्छ। अनि त्यस दिन पत्रुसले चाहिँ प्रचार गर्ने मौका पायो, किन त्यो आश्चर्यकर्म भएपछि यो के भयो के भयो के भयो भन्न थाले त्यहाँ। अनि पत्रुस उठेर चाहिँ उसले प्रचार जब गर्यो त्यहाँ त थुप्रोले, एक्चुली दुई अध्यायको 41 पदमा हेर्नुहोस् त, पत्रुसले सुसमाचार प्रचार गरेपछि के भयो? दुई अध्यायको 41 पदमा लेखेको छ, तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बक्तिस्मा लिए, अनि त्यही दिन प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए। मण्डली त्यसपछि बढ्न थाल्यो है, तुरुन्तै जन्म्यौँ बढ्न थाल्यौँ है। अनि त्यसपछि परमेश्वरले मण्डलीमा अझ थप्ने काम गर्नुभयो। 47 पदमा हेर्नुहोस् त, परमेश्वरको प्रशंसा गर्थे त्यो सुरुको विश्वासीहरू, 47 पद, र सबै मानिसहरूबाट कृपा पाउँथे अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई कहाँ थप्नुहुन्थ्यो? मण्डलीमा थप्नुहुन्थ्यो है। मण्डली यहाँमा बढ्दैछ। अब हामीले अघि नै सुरुमा हेरेका थियौँ एउटा पद होइन, मत्ती 16:18, जहाँ चाहिँ प्रभुले के भन्नुभएको थियो, म आफ्नो मण्डली के गर्नेछु, बनाउनेछु। हो, त्यो चाहिँ भविष्यवाणीको रूपमा थियो, बनाउँदैछु होइन। सुसमाचारीको पुस्तकमा मण्डली बनिरहेको थिएन, तर पेन्टिकोसको दिनदेखि चाहिँ अब साँच्चै देख्छु मण्डली चाहिँ जन्मेर अब बन्दैछ, बढ्दैछ। अनि हरेकचोटि अब यहाँ त्यो दिनदेखि चाहिँ हरेकचोटि जब एउटा विश्वासीले मुक्ति पाउँथ्यो विश्वास गरेर, ऊ चाहिँ एउटा नयाँ सदस्य हुन्थ्यो त्यो मण्डलीको है। अनि ऊ चाहिँ मण्डलीभित्र पक्तिसमा हुन्थ्यो, गाभिन्थ्यो अथवा थपिन्थ्यो। 1 कोरिन्थी 12:13 हामी पढौँ त त्यो कुरा, 1 कोरिन्थी 12:13। यहाँ लेखेको छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक, फरकै पर्दैन, चाहे हामी कमरा हौ चाहे स्वतन्त्र, भिन्नता छैन, हामी सबै, देख्नुहुन्छ फेरि, हरेक सबै एउटै आत्माद्वारा, पवित्र आत्माद्वारा होइन, एउटै के भित्र, शरीरभित्र, जसलाई भनिन्छ मण्डली, एउटै शरीरभित्र के भयौँ, बक्तिस्मा भयौँ भनेर छ। पवित्र आत्माले गर्ने बक्तिस्मा आयो, सबभन्दा पहिलोचोटि भएको चाहिँ पेन्टेकोस्टको दिनमा हो। हरेकमाथि आउनुभयो, मतलब देखाइदिनु भयो, आवाज सुनाउनु भयो। अनि त्यस बेलादेखि चाहिँ अब विश्वास गर्ने बित्तिकै ऊ पवित्र आत्माको माध्यमद्वारा त्यो शरीरभित्र अर्थात् मण्डलीभित्र चाहिँ ऊ गाभिन्छ। ऊ कुनै एउटा स्थानीय मण्डलीको सदस्य हुने कुरा गरेको होइन, त्यो बेग्लै कुरा हो है, त्यसको आफ्नै ठाउँ छ। तर तपाईँ होइन राजस्थान मरुभूमिको बिचमा एउटा सुसमाचार पर्छ पाएर तपाईँले विश्वास गर्नुभयो भने, अनि चर्च भनेको थाहा पनि छैन, तर त्यही घडी चाहिँ तपाईँले ख्रिस्टको शरीरमा गाभिसक्नु भयो, अनि तपाईँले त्यसको त खोज्न पनि थाल्नुहुन्छ, कहाँ छ विश्वासीहरू है। त्यो चाहिँ अनि त्यसपछि स्थानीय मण्डलीको कुरा आउँछ, तर यो चाहिँ भेटले कसको दिन पनि है चाहिँ एउटा शरीरको जन्म भयो, यो चाहिँ मण्डली भनिन्छ। अनि एक दिन, अनि यो बढ्दै बढ्दै गइरहेछ, एक दिन चाहिँ यो निर्माण गर्ने कार्य चाहिँ पुरा हुन्छ। यो मण्डली भन्ने भवन भनौँ अथवा शरीर भनौँ, यो चाहिँ पुरा भएपछि के हुन्छ, पुरा भएपछि रहँदैन, यसलाई चाहिँ उठाएर लानुहुन्छ, प्रभु नै आउनुहुन्छ हामीलाई स्वर्गमा सटे लानुहुन्छ भनेर 1 थेसलोनिकी 4 लेखेको छ, त्यहाँ चाहिँ पढौँ 1 थेसलोनिकी 4:13-18। अनि अगाडि नै मृत्यु भइसकेका विश्वासीहरू चाहिँ अगाडि बौरी उठेर पर्खनेछन्, अनि उनीहरूको साथ साथमा हामी हुनेछौँ प्रभुसँगै। 1 थेसलोनिकी 4:13 यसलाई रैप्चर भन्छ है, यसलाई मण्डली उठाइने दिन भन्छ। त्यो कुनै पनि दिन हुनसक्छ, आज हुनसक्छ, राम्रो हुन्थ्यो आज भएको भए, तर प्रभुको इच्छामा। 4:13, तर हे भाइहरू, अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरूका विषयमा म तिमीहरूलाई अनुजान रहेको चाहदिन, किनकि येशु मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौँ भने उसरी नै येशुमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। 15 किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौँ, हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म रहिरह्यौँ भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैनौँ, किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ, अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ। यसरी यी वचनहरूद्वारा एकअर्कालाई सान्त्वना देऊ। मण्डली सकिएपछि, यो निर्माण कार्य सकिएपछि हामीलाई उठाउनुहुन्छ, उठाउनु भएको छैन, त्यसैले हामी जान्दछौँ काम अगाडि बढिरहेछ। अझ पनि उहाँले थप्दैनछ है। अघि भर्खर एउटा गवाही सुन्यो, उहाँ थपिनु भयो। तपाईँहरूले पनि दिन सक्नुहुन्थ्यो एक एकजना उभिएर गवाही, मलाई पनि उहाँको शरीरमा यसरी मलाई थप्नु भयो, यस्तो प्रकारले म पनि प्रभुको मण्डलीको अब अङ्ग भएको छु भन्न सक्नुहुन्छ। अनि त्यो पेन्टेकोस्टको दिनमा प्रचार गर्ने को थियो? उसको नाम पत्रुस थियो। तर पत्रुस सम्झनुहोस् त, ऊ त डरपोक पत्रुस होइन र। प्रभु येशु जब क्रुसमा उहाँलाई चाहिँ मार्नको लागि लग्दाखेरि त पत्रुस के गरेको थियो? पत्रुस त प्रभु येशुलाई कति पटक इन्कार गरेको थियो? तीन पटक, म चिन्दिन उहाँलाई है, म चिन्दिन, म जान्दिनँ भन्छ। तर दुई महिना नबित्दै यही डरपोक पत्रुस चाहिँ साहसी पत्रुस भएको छ। के भयो है, ऊ चाहिँ उभिएर हजारौंको अगाडि यहुदीहरू त्यसमा, जसमध्ये चाहिँ प्रभु येशूलाई क्रुसमा टाँग्नेहरू पनि त्यही थिए, उनीहरूलाई चाहिँ ऊ निडर साथ साहस साथ प्रचार गर्छ। हेर्नुहोस् न प्रेरित दुई अध्यायको चौध पदमा, प्रेरित दुईको चौध पदमा, तर पत्रुसले ती एघार जनासँग उभिएर ठुलो स्वरले तिनीहरूलाई भने, ठुलो स्वर भनेपछि ऊ एकदम साहसी भइरहेको थियो त्यहाँ। अनि त्यहाँ त अहिले जस्तो स्पिकर माइक्रोफोन पनि थिएन। अनि उसले उभिएर के भन्छ, हे यहुदी मानिसहरू र सबै यरुसलेममा बस्नेहरू हो, यो कुरा तपाईँलाई थाहा होस् र मेरा कुराहरूमा ध्यान दिनुहोस्। अरे यो त पत्रुस नै हो र जस्तो लाग्छ हामीलाई। अस्ति भर्खर पत्रुस त प्रभुलाई इन्कार गरेको थियो, तर हो पत्रुस नै हो। अनि उसले चाहिँ प्रचार गर्न थाल्छ, उसले येशू ख्रीष्ट बोरेर उठ्नु भएको छ, उहाँ प्रभु हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ, अनि पवित्र आत्मा पठाउनु भएको छ, अनि त्यसको प्रमाण नै हो यो जुन तपाईँहरूले देख्दै र सुन्दै हुनुहुन्छ भनेर उसले प्रचार गर्छ। त्यसैले चाहिँ यसबाट के स्पष्टै बुझिन्छ भने परमेश्वरले केही न केही काम गर्नुभएको थियो यो पत्रुसको हृदयमा। परमेश्वरले एउटा ठुलो काम गर्नुभएको थियो यो डरपोक पत्रुसको हृदयमा। उहाँले पत्रुसलाई बदलिदिनु भयो, अनि त्यही परमेश्वर जसले पत्रुसलाई बदल्नु भयो नि तपाईँलाई बदल्न सक्नुहुन्छ। तपाईँलाई लाग्छ म त होइन, परमेश्वरले तपाईँलाई बदल्न सक्नुहुन्छ मलाई निश्चय छ। तपाईँले मलाई परमेश्वरले एकदम अर्कै मान्छे बनाउन सक्नुहुन्छ। म त उहिलेदेखि यस्तै हो, मेरो बानी नै यस्तो होइन, अब अर्कै तरिकाले सोच्नुपर्छ तपाईँ विश्वासी हो भने। होइन, परमेश्वरले फरक पार्न सक्नुहुन्छ मेरो जीवन। पत्रुसलाई त गर्नुभयो, मेरो सक्नुहुन्न होला र? सक्नुहुन्छ, परमेश्वरको सामर्थ्यले। त्यसैले त भन्दै हुनुहुन्थ्यो पवित्र आत्मा नाउन्जेल, माथि बाटोको सामर्थ्य नाउन्जेल, नपाउन्जेल, के पनि नगर। आउने बित्तिकै पत्रुस त सुरु गरिहाल्यो है, उसको भित्र हुनुहुने पवित्र आत्माद्वारा उसले साहस साथ बोल्छ, अनि 3,000 मानिसहरू थपिन्छन् त्यो दिन। प्रभु येशूले प्रचार गर्दा पनि त्यति हुँदैन थियो, तपाईँलाई थाहा छ। प्रभु येशू जुन बेला यो संसारमा हिँडिरहनु भएको थियो, उहाँको चेलाहरू झन्झन थोरै झन्झन थोरै झन्झन थोरै हुँदै गएको थियो। हेर्नुहोस् न, 6 अध्यायमा है भिड लागिरहेको थियो उहाँको चङ्गाईहरू हेर्न, पछि त उहाँले त म बिना चाहिँ तिमीहरूले मुक्ति पाउन सक्दैन, मेरो शरीर मेरो रगत बिना तिमीहरूले मुक्ति पाउन सक्दैन, जीवन पाउन सक्दैन भन्ने जस्तो यो त कडा कुरा रहेछ भनेर छोड्यो पो उहाँलाई। अनि प्रभुले भन्नुभयो है, अब म जानुपर्छ, जानु नै तिमीहरूको लागि फाइदा छ, किनभने म गइनँ भने को आउन सक्नुहुन्न? पवित्र आत्मा आउन सक्नुहुन्न। के फरक? फरक यही हो कि प्रभु येशू यो संसारमा हुँदाखेरि चाहिँ प्रभु त्यहाँ, पत्रुस यहाँ, तर अब प्रभु येशू स्वर्ग जानुभयो र पवित्र आत्मा आउनु भएपछि पत्रुस यहाँ र पवित्र आत्मा चाहिँ पत्रुस भित्र। यो त धेरै फरक कुरा हो। अनि पत्रुसलाई त्यो रित्तो भाँडालाई प्रयोग गरेर उहाँले चाहिँ अचम्मको काम गर्न सक्नुभयो। त्यसैले त प्रभुले भन्नुभएको थियो, एकचोटि हेर्नुहोस् न यूहन्ना 14 अध्यायमा, यो सायद पहिला तपाईँले बुझ्नु भएको थिएन कि अब बुझ्नुहुन्छ होला। यूहन्ना 14 अध्यायमा त्यही अन्तिम रातको कुरा हो, शान्ति दाता हुनुहुन्छ यो बताउन लागिरहनु भएको छ। अनि 14 अध्यायमा चाहिँ 12 पदमा ती चेलाहरूलाई एकदम डराइरहेको थियो, फिक्री भइरहेको थियो प्रभु जानुहुन्छ अरे भन्ने, तर उनीहरूलाई यस्तो कुराहरू भन्नुहुन्छ। हेर्नुहोस् त 14:12, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ उसले पनि जुन कामहरू म गर्दछु त्यो गर्नेछ अनि यी भन्दा ठुलो कामहरू गर्नेछ। अरे प्रभुले भन्दा पनि ठुलो कामहरू, किनभने म मेरा पिता कहाँ जान्छु रे। होइन के प्रभुले भन्दा पनि ठुलो कामहरू पत्रुसले गरे त? प्रभु त पानीमाथि हिँड्नु भयो, मरेकोलाई जिउँदो पार्नु भयो इत्यादि। प्रभुले भन्दा ठुलो काम कसरी गरे त? त्यसरी हो, पत्रुस पेन्टेकोस्टको दिनमा पवित्र आत्माले भरिएर जब प्रचार गर्यो नि 3,000 अन्धारोबाट उज्यालोमा आए, जुन चाहिँ प्रभु येशूको 3.5 वर्षको सेवाकाईमा भएको थिएन। अनि पवित्र आत्मा आउनु भएर ख्रिस्टले क्रुसमा सिद्ध्याउनु भएको काम जब देखाउनु भयो नि मान्छेहरूले मुक्ति पाउन सक्छ। त्योभन्दा अगाडि त उहाँ क्रुसमा मर्नु भएकै छैन, उहाँ चाहिँ भनिदिनु म जानै पर्छ, म मर्नै पर्छ। अनि उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, अनि त्यसपछि पवित्र आत्मा पठाउनु भयो, अनि यी भन्दा ठुला कामहरू गर्नेछ भन्ने आज पनि भइरहेछ प्रिय, आज पनि भइरहेछ। जब जब एउटा व्यक्ति पवित्र आत्माले भरिएर प्रभु येशूको साक्षी हुन्छ, जहाँ छैन, ऊ कुनै अफिसमा होला, कुनै स्कुलमा होला, कुनै आफ्नो खेतबारीमा होला, ऊ साक्षी भइरहेछ। ऊ प्रचारकै हुनु पर्दैन, प्रचारको दान दिनुहुन्छ, तर हरेकद्वारा हरेक माथि थिएन त जिब्रा जिब्रा जस्तो के अरे आगो जस्तो थियो, हरेक विश्वासी हो, त्यो एकदम महत्त्वपूर्ण छ प्रियहरू। प्रचारकहरू मात्र आएको होइन, अनि हरेक विश्वासी साक्षी हुँदै त्यहाँ चाहिँ मानिसहरूलाई प्रभुमा ल्याउने काम जब हुन्छ, त्यो चाहिँ प्रभुले गरेको आश्चर्य कर्महरू, चङ्गाई गरेको, भूतात्मा धपाएको, पानीमाथि हिँडेको, हुरी बतासलाई थामेको भन्दा पनि ठुलो कार्य हो। किन हो? किनभने एउटा चङ्गाई गरेको मान्छे, मरेको मान्छे जिउँदो भयो, ऊ त फेरि मर्छ, सकियो, ऊ त माटो माटोमा जान्छ। तर एउटा व्यक्तिले आत्मिक जन्म पाउँछ सुसमाचारमा विश्वास गरेर, अनि ऊ चाहिँ सदाको लागि परमेश्वरको सन्तान हुन्छ, ऊ चाहिँ मण्डलीको एउटा अङ्ग बन्छ, अनि त्यहाँभित्र चाहिँ पवित्र आत्मा बास गर्नुहुन्छ, अनि यो चाहिँ स्थायी हो। अनि त्यसैले भन्नुभयो यी भन्दा ठुला कामहरू गर्नेछ किनभने म मेरा पिता कहाँ जान्छु अनि पवित्र आत्मा पठाउँछु। त्यसैले जुन परमेश्वरले पत्रुसलाई बदल्नु भयो, मलाई बदल्न सक्नुहुन्छ, मलाई त एकदम साहस दिने कुरो छ यो, तपाईँलाई छैन है, तपाईँलाई बदल्न, अर्कै बनाउन, अर्कै बनाउनु, उहाँले उहाँले खालि भरोसा गर्ने, उहाँलाई विश्वास गर्ने, उहाँको वचन। कुनै पनि पाप र परमेश्वरको परमेश्वर तपाईँको बिचमा कुनै पाप आउन नदिने, आयो भने स्वीकार गरिहाल्ने, नढाक्ने, होइन कुनै कपट छैन, इमान्दार, प्रभु म बच्चा हुँ, सिकाउनुहोस्, तपाईँले जे चाहनुहुन्छ गर्नुहोस् मेरो जीवनमा। अनि प्रभुले भन्नु होला यस्तो यस्तो हुन दियो, भन्नु त हुन्न, जस्तो कि अघि बहिनीले भन्नुहुन्थ्यो मेरो खुट्टा त मोटरसाइकलभित्र पस्यो है, तर प्रभुले नै मलाई अझ अगाडि बढाउनलाई गर्नुभएको रहेछ। अनि त्यसैले प्रभु अनि जे सुकै हुन दिनुहोस्। तपाईँले कहिले त्यसरी प्रार्थना गर्नुभएको छ? गर्नु न, केही हुन दिनुहोस् भने, तर उहाँले असल काम गर्न दिनुहुन्छ। कुनै कुनै कठिन होला, कुनै एकदमै चुनौतीपूर्ण होला, तर त्यो नभनेसम्म तपाईँले चाहिँ केही न केही अलि रोकेर राख्नु भएको छ। गर्न त सक्नुहुन्छ परमेश्वर मेरो जीवनमा, तर यहाँ यहाँ चाहिँ सुने होइन है तपाईँले, यहाँ यहाँ मलाई दुःख चाहिँ नदिनु। अब त्यसरी त भनिरहनन् विश्वासीहरूले, तर त्यसरी प्रार्थना चाहिँ गरिरहन्छ, प्रभु कुनै पनि अप्रिय घटना चाहिँ घट्न नदिनुहोस् है, होइन जे हुन दिनुहोस्, म होसियार साथ बाटोमा हिँड्छु, जान्छु, गर्नुपर्ने निर्णय गर्छु, होइन त्यो परमेश्वरको हातमा छैन सबै थोक। उहाँले नै भन्नुभयो स्वर्ग र पृथ्वी सारा अधिकार मलाई दिएको छ, अनि मैले चाहिँ तिमीलाई जुन उद्देश्यले मैले बनाएँ बचाएँ, मैले जे पनि गर्न पाउँदिन भगो। पत्रुसहरू त्यस्तो भएको थियो कि, पत्रुसहरूलाई सिक्न समय लाग्यो, 3.5 वर्ष एकदम सिकाउनु पर्यो, पत्रुस पनि त्यस्तै थियो है, पछि पनि सिकिरहेछन् उनीहरू है, तर अनि 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 त्यसरी चाहिँ अनि पत्रुस बदलिएको सामान्य एउटा मछुवालाई परमेश्वरले प्रयोग गर्नुभयो। पेन्टेकोस्टको दिन तपाईँलाई पनि सक्नुहुन्छ, अनि कसरी प्रयोग गर्ने हामीले उहाँलाई बताउनु पर्छ, उहाँलाई थाहा छ, किनभने संसारको अगाडिदेखि नै कुन कुन असल कामहरू हाम्रो जीवनमा गर्न चाहनुहुन्छ कसलाई थाहा छ? हामीलाई थाहा छ, थाहा छैन, उहाँलाई चाहिँ थाहा छ है। अनि प्रभु जे चाहनुहुन्छ गर्नुहोस्, घर गएर त्यही प्रार्थना गर्नुहोस् ल, आज चाहिँ म पनि गरिरहन्छु है, गर्नुहोस् अनि भरोसा गर्नुहोस्, परमेश्वरले चाहिँ उहाँको आफ्नो महिमा मेरो जीवनबाट जसरी लिन जानुहुन्छ लिनुभएको छ। म उहाँको हुँ, म आफ्नै होइन। ऋतु भाँडो भने के हो? अब आज परमेश्वरले कुनै विशेष काम गर्दै हुनुहुन्छ। अब पेन्टेकोस्टको दिनमा त विशेष काम नै गर्नुभएको रहेछ, तिनवटा अचम्मको कामहरू गरेर देखाउनु भयो। अनि सर, पेन्टेकोस्टको दिनमा त्यो भएको घटनाहरू कहिले पनि दोहोरिएको छैन, दोहोरिँदैन पनि। उहाँले चाहिँ त्यो, अनि मान्छेहरूले चाहिँ, विश्वासीहरू, चर्चहरूले चाहिँ एउटा ठुलो भूल गर्छन् जब चाहिँ पेन्टेकोस्टको दिनको घटनाहरू चाहिँ घट्यो हुन्थ्यो फेरि। त्यो त के जस्तो भने, अब पर्खनु भन्नुभयो प्रभुले, केही दिनसम्म उहाँ आउनुहुनेछ, दस दिनपछि यो घटनाहरू घट्यो। अब चाहिँ अघि तपाईँ पर्खँदै हुनुहुन्थ्यो एकजनाको लागि, अनि बसमा आयो, रुर आयो, अनि त्यो मान्छे आइपुग्यो, अनि अघि भने जस्तै त्यसपछि त पर्खन छाड्नुहुन्छ नि, अझ पनि पर्खनुहुन्छ होइन, पर्खँदैन। तर अहिले चाहिँ विभिन्न चर्चहरूमा चाहिँ पर्खने मिटिङ गर्छ, मिटिङ नै नामै दिन्छ पर्खने मिटिङ गरेर। मैले कति दिन भने 10 दिन गर्छ मैले, के को लागि भने पेन्टेकोस्टको लागि, 2000 वर्ष अगाडि भइसक्यो पेन्टेकोस्ट। मण्डलीको जन्म फेरि हुनुपर्ने हो र, मण्डलीको जन्म एकचोटि हुने हो, जुन बेला पवित्र आत्मा आउनुभयो। अब आइस, अब त पवित्र आत्मा हामी सँगै हुनुहुन्छ, अब प्रभु चलाउनुहोस्, जे गर्न चाहनुहोस् गर्नुहोस्, त्यो भन्नुपर्ने शर्तमा आउनुहोस् भनिरहेछ। हामीलाई फेरि देखाइदिनुहोस् त्यो कर्महरू, त्यो भएन है। त्यसैले ती ट्यारी मिटिङ भन्छ तिनीहरूलाई, ट्यारी भनेको पर्खने मिटिङहरू, त्यो वास्तवमा बाइबल ठिक अर्थ नलगाएर, त्यसैले अति महत्त्वपूर्ण छ बाइबलको ठिक अर्थहरू बुझ्नलाई। जब त्यसैले पेन्टेकोस्टको दिन चाहिँ एउटा विशेष अद्वितीय, त्यो कहिले पनि नदोहोरिने घटनाहरू घटेको दिन थियो, चिन्हहरू। तर अहिले चाहिँ जब एउटा व्यक्तिले है, सायद यही कोठामा हुनुभएको व्यक्तिले चाहिँ सुसमाचार बुझेर, येशू ख्रीष्ट म पापीको लागि मर्नुभएको, उहाँ बौरी उठ्नु भएको, उहाँ मलाई बचाउन चाहनुहुन्छ, म पापी बाँच्न सक्छु भनेको, मुक्ति पाउन सक्छु, क्षमा पाउन सक्छु भनेर उसले विश्वास जब गर्छ नि, के हुन्छ? हुरुरु आवाज सुन्छ उसले? सुन्दैन। आएको जस्तो जीवन उसको कपालमाथि, टाउकोमाथि आउँछ? आउँदैन है। अनि विभिन्न भाषा बोल्न थाल्छ? बोल्दैन है। पेन्टेकोस्टको घटना दोहोरिँदैन त्यसरी। आज चाहिँ त्यसमा कसरी जान्ने त, म भित्र पवित्र आत्मा आउनुभयो भने? सुरुको लागि त सहायता गर्नुभएछ त परमेश्वरले, अनि हामीले चाहिँ कसरी जान्ने त? पहिलो कोरिन्थी 6 अध्यायमा पल्टाउनुहोस् त, पहिलो कोरिन्थी 6 अध्याय, पहिलो कोरिन्थी 6 अध्यायको 19 पदमा, नयाँ नियमको यो पत्रमा अब लेखिएको छ, विश्वासीहरूलाई, अथवा के यो तिमीहरूलाई थाहा छैन, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो कहाँ हुनुहुन्छ? तिमीहरू भित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइन। त्यस्तै गरी रोमी 8:9 पनि जाउँ त, अर्को पत्र रोमी 8:9, यहाँ चाहिँ हामी पढ्छौँ रोमी 8:9, तर साँच्चै परमेश्वरका आत्मा कहाँ बास गर्नुहुन्छ भने त, तिमीहरूभित्र बास गर्नुहुन्छ भने, तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ, तर कुनै मानिससँग ख्रिस्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। दोस्रो तिमोथी 1 अध्यायमा पनि पल्टाउनुहोस्, अर्को पत्र दोस्रो तिमोथी 1:14, दोस्रो तिमोथी 1:14 यहाँ लेखेको छ, विश्वासी तिमोथीलाई, हामीलाई पनि, तिमीलाई सुम्पिएको त्यस असल कुरालाई, हामी भित्र बास गर्नुहुने पवित्र आत्माद्वारा रखवाली गर। कहाँ बास गर्नुहुने पवित्र आत्मा भनेछ? हामी भित्र। अब तिन ठाउँमा पढ्यौँ, अझ पनि पढ्न सक्थ्यौँ है। अब यो तिनवटा पद पढेर त म के भन्न सक्छु भने, निश्चय छ मलाई थाहा छ पवित्र आत्मा म भित्र बास गर्नुहुन्छ, किनभने परमेश्वरले नै यहाँ भन्नुभएको छ, बुझ्नुहुन्छ यो कुरा? मलाई कसरी थाहा छ, कसरी एउटा विश्वासीलाई थाहा हुन सक्छ पवित्र आत्मा आफूभित्र छ भनेर? किनभने परमेश्वरले नै भन्नुभएको छ। एउटा विश्वासीलाई भनेको यो, अविश्वासीलाई त भन्नुहुन्न, अविश्वासीलाई त पश्चाताप गर, ख्रिस्ट येशूमा आ, विश्वास गर, मुक्ति पा भन्नुभएको छ। तर त्यो विश्वास गरिसकेको व्यक्तिलाई लेखेको पत्रहरूमा त के छ भने, म भित्र पवित्र आत्मा हुनुहुन्छ भनेछ। त्यसैले म यो जान्दछु निश्चय साथ भन्न सक्छौँ हामी विश्वासीले, पवित्र आत्मा म भित्र हुनुहुन्छ किनभने परमेश्वरले नै भन्नुभएको छ। मलाई चाहिँ कुनै आवाज चाहिँदैन, मलाई कुनै दृश्य चाहिँदैन, मलाई चाहिँ के छ, मसँग के छ, परमेश्वरकै वचन छ। एउटा कुरा त्यो है, तर अर्कोतिर है, अब तपाईँभित्र पवित्र आत्मा हुनुहुन्छ भने, तपाईँ विश्वासी हुनुहुन्छ अनि तपाईँले भने म भित्र हुनुहुन्छ भने चाहिँ, अब तपाईँभित्र साँच्चै नै परमेश्वरको यो तेस्रो व्यक्ति माथि बाटोको सामर्थ्य है तपाईँभित्र हुनुहुन्छ भनेर अरूलाई चाहिँ तपाईँले कसरी देखाउने? राम्रो प्रश्न नि, अरूलाई चाहिँ कसरी देखाउने नि तपाईँले साँच्चै नै तपाईँभित्र पवित्र आत्मा हुनुहुन्छ भनेर? अघि दिनामैले पनि दिनुभएको थियो, त्यो पढ यहाँ पढौँ, गलाती 5:22, पवित्र आत्माले त फल फलाउनुहुन्छ भनेर। गलाती 5:22, पवित्र आत्माले त काम गर्नुहुन्छ, उहाँभित्र हामीभित्र हुनुहुन्छ भने उहाँले काम गर्नुहुन्छ, उहाँलाई काम गर्न दिनुपर्छ हामीले। अनि उहाँले देखाउनुहुन्छ गलाती 5:22, तर आत्माको फल भनेको पवित्र आत्मा एउटा विश्वासी भित्र हुनु भएर उसको जीवनमा प्रकट गर्ने जीवन चाहिँ कस्तो हुन्छ? त्यसमा चाहिँ ईश्वरीय प्रेम, आनन्द, मेलमिलाप अथवा शान्ति, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम, यस्ता कुराहरू हुन्छ। यहाँ त 9 मात्र भनेछ, अरू पनि छ, बस्नु भन्नु असीम छ, उहाँ त परमेश्वर हो नि त, परमेश्वरलाई कहाँ हामीले सीमित तान्न सक्छ। यहाँ चाहिँ हामीलाई नमुना स्वरूप 9 दिएको छ, एउटै फल है तर 9 तरिकाले बयान गरिएको। भन्नुपर्दा चाहिँ यो प्रभु येशु ख्रिस्टकै जीवन हो। प्रभु येशु कस्तो हुनुहुन्छ भन्यो भने यही 9 शब्दले उहाँको फोटोलाई प्रस्तुत गर्न सकिन्छ। प्रेम, आनन्द, शान्ति, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम। अनि पवित्र आत्मा तपाईँ र म भित्र हुनुहुन्छ भने र हामीलाई चाहिँ अरूलाई म भित्र परमेश्वर हुनुहुन्छ, खासमा बत्तिसमा लिँदा हामीले त्यही भनेर होइन, जब पानीको बत्तिसमा लिन्छन् त्यो कसम खाने दिन होइन है, कतिले त्यो भन्थाल्छ, कति चर्चहरूले प्रतिज्ञा गर्नु, म कहिले प्रभुलाई छोड्दिनँ। मान हाम्रो प्रतिज्ञा कति नै ठुलो कुरा जस्तो, प्रतिज्ञा त उहाँको भयो, हामीले भरोसा गर्ने, हाम्रो प्रतिज्ञा त के भर पर्दछ होइन, उहाँले मलाई बचाउनु भयो, त्यो बत्तिसमाको गवाही, उहाँ म भित्र आउनु भएको छ र म उहाँ भित्र छु, उहाँसँगै मरे, उहाँसँगै जीवित भए। बत्तिसमा चाहिँ एउटा सार्वजनिक गवाही। अब त्यो गवाही तपाईँले दिनुभयो भने अब कसरी साँच्चै नै देखाउनुहुन्छ त तपाईँको जीवनमा? तपाईँले बिजुली कसरी देख्न सक्नुहुन्छ? कसैले जवाब दिनुहोस् त, बिजुली तपाईँले कसरी देख्न सक्नुहुन्छ? बिजुली त आफै त देख्दैन होइन, ठिक होइन, तर बिजुली त्यहाँ काम गरिरहेछ भने चाहिँ कसरी थाहा हुन्छ? उहाँले भन्नुभयो त्यहाँ केही बलेपछि, यहाँ बलिरहेछ, बिजुली छ छैन। अब साँच्चै नै बिजुलीले होइन, अब लाइन त हुन्छ होइन, अनि भन्छ नि बिजुली गाथ्यो 3 आयो कि आएन, अनि के गर्छ भने ट्याक्क बाँच्छ, अनि बले कि बलेन त्यसरी चेक गर्छ। त्यस्तै गरी तपाईँभित्र पवित्र आत्मा हुनुहुन्छ तपाईँ भन्दै हुनुहुन्छ, अनि त्यसपछि त त्यसको खै त बलेको भनेर भन्न पाउँछ, खै त बलेको, खै त प्रेम, आनन्द, शान्ति, यी कुराहरू। अनि यो चाहिँ यो हामीले उत्पादन गर्न सक्ने होइन, हामीले गर पनि भनेका छन्, खालि हामी ख्रिस्टमा रहिरहने, उहाँसँग हाम्रो नजिक एकदम दिनदिन पल पलमा हाम्रो हिँड्ने त्यति हो। एकदम केही होइन, क्रिस्चियन जीवन चाहिँ कुनै कुनै जादु, कुनै चटक, त्यस्तो केही पनि होइन, सम्बन्ध सम्बन्ध, येशु ख्रिस्ट जीवित, प्रभु येशुसँग पवित्र आत्माद्वारा हुने सम्बन्ध, जुन सम्बन्धमा चाहिँ उहाँले काम गर्नुहुन्छ। त्यसैले चाहिँ एउटा कुनै व्यक्ति तपाईँले देख्नुभयो अनि ऊ चाहिँ होइन संसारमा हराइरहेछ, एकदम अशान्तिमा छ, अनि एक दिन चाहिँ ऊ चाहिँ वचन सुन्छ, तपाईँले सायद बाँड्नु भयो अथवा ऊ अनि सुन्न थाल्छ, आउनु थाल्छ, अनि तपाईँले अब हेर्न सक्नुहुन्छ एक महिना दुई महिना यसो हेर्नुहोस्, अनि उसले विश्वास गरेर ऊ बोल्न थाल्छ, हो उसको अनुहारै फरक हुन्छ, हो देख्नु भएको छैन, हाम्रो जीवन त्यही भयो, हाम्रो जीवन परिवर्तन निराशाबाट आशा आयो, अशान्तिबाट शान्ति आयो, कसले गरे, हामीले गरे हो बरेमा त उहिले हुनुपर्ने नि, ख्रिस्ट आएपछि मात्र भयो, पवित्र आत्मा यहाँ हुनु भएर उहाँले यो आनन्द शान्ति दिनुभयो। अनि त्यसैले अब थाहा पाउन सक्नुहुन्छ पवित्र आत्मा साँच्चै एउटा व्यक्तिभित्र काम गरिरहनु भएको छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने, ऊ भुइँमा पछारिएर होइन, अनेक बरबर होइन बकबक बोलेर होइन, ऊ चाहिँ होइन अनेक उफ्रेर केही पनि होइन, उसको दिनदिनको जीवन हेर्नुहोस् है, उसको जीवनमा चाहिँ येशु ख्रिस्टकै जीवन देखिन थाल्छ, अनि यो चाहिँ परमेश्वरले गर्ने काम हो प्रिय। त्यसैले अन्तमा के तपाईँ मण्डली यो शरीरभित्र आउनुभयो, यो यो चार पर्खाल भने होइन, हामी त त्यहाँ जङ्गलमा पनि जुट्न सक्थ्यो, जहाँ पनि खुल्ला अनि मण्डली नै हुन्थ्यो हामी है, तर तपाईँ साँच्चै ख्रिस्टको शरीरभित्र आउनु भएको छ कि छैन, के पवित्र आत्मा तपाईँभित्र साँच्चै बास गर्नुहुन्छ कि गर्नुहुन्न, यो है म चर्च जान्छु, म बाइबल पढ्न थालेछु, मैले होइन यस्तो यस्तो अध्ययन गरेको छु, होइन होइन ठिक छ त्यो गर्नुहोस् है, तर पवित्र आत्मा तपाईँभित्र हुनुहुन्छ कि हुनुहुन्न, साँचो क्रिस्चियन ले भन्छ म त म भित्र त हुनुहुन्छ, परमेश्वर आउनु भएको छ है, हो म कमजोर छु तर उहाँ हुनुहुन्छ एकदम सामर्थ्य, अनि त्यसो भए तपाईँ भित्र हुनुहुन्छ साँच्चै भने के तपाईँले पानीको बत्तिसमा लिएर यो स्वीकार गर्नुभएको छ कि छैन, किनभने त्यहाँ त त्यही गरेछ हेर्नुहोस् यहाँ फेरि दुई अध्याय 41 पद है, साँचो विश्वासीले त्यो गर्छ, तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले के लिए, बत्तिसमा लिए, पानीको बत्तिसमा, म ख्रिस्टको हुँ, म संसारको होइन है, म चाहिँ परमेश्वरको भएको छु, म भित्र परमेश्वर बस्न आउनु भएको छ, यसको गवाही चाहिँ पानीको बत्तिसमाले दिन्छ, गवाही अनि प्रभुको आज्ञा है, अनि परमेश्वरले त्यसैले छ नि आज आश्चर्य कर्म गर्दै हुनुहुन्छ वास्तवमा, अनि तपाईँको जीवनमा परमेश्वरले काम गर्न चाहनुहुन्छ, गर्न दिनुपर्छ, अनि तपाईँले चाहिँ परमेश्वरले जे ठुलो काम यो संसारमा गरिरहनु भएको छ यो दिनदेखि नै हो है, यो मण्डली भन्ने कार्य जुन सुरु भयो सकिया छैन, सकिया छैन, आज सकिन सक्छ, आजै प्रभु आउन सक्नुहुन्छ है, उहाँको हातमा छ त्यो है, हामी चाहिँ एकदम प्रतीक्षा गर्छौँ ज्यू प्रभु आउनुहोस्, होइन होइन मेरो भोलि चाहिँ एउटा एकदम नगरी नहुने काम छ, नबुझ्ने विश्वासीले मात्र भन्छु त्यस्तो है, जी प्रभु आउनुहोस्, केही पनि त्यति महत्त्वपूर्ण छैन है, तपाईँको समय तपाईँको तालिका आज भने आज एक हप्तापछि जहिले पनि तयार, म चाहिँ अहिले पनि तयार भनेर चाहिँ एउटा विश्वासीले भन्छ, अनि परमेश्वरले चाहिँ जुन काम गर्दै हुनुहुन्छ नि मण्डली यो एकदम विशेष छ है, यसको भविष्य हेऱ्यो भने अति नै अचम्म छ, ख्रिस्ट सँगै हामी राज्य गर्नेछौँ भनेको छ, उहाँको दुलही भनेको छ, हजार वर्ष उहाँसँगै हामी राज्य गर्नेछौँ भनेको छ, अचम्म हामी नालायकहरूलाई निकम्माहरूलाई उहाँले चाहिँ यस्तो के गर्नुभयो, अनुग्रह गर्नुभयो, उहाँको आफ्नो पवित्र आत्मा एकदम प्रशस्त दिनुभयो, एक्चुली हेर्नुहोस् त पहिलो थेसलोनिकी के अरे पहिलो थेसलोनिकी होइन तितस तीन अध्याय, जब परमेश्वरले आफ्नो पवित्र आत्मा एउटा विश्वासीलाई दिनुहुन्छ पेन्टेकोस्टमा जब दिनुभयो उहाँले चाहिँ कसरी दिनुभयो भन्ने कुरा, कति मात्रामा दिनुभयो, खन्याउनु भयो कति है, तितस तीनको पाँच पदमा हामी पढ्छौँ, चार पद पनि पढौँ हेर्नुहोस्, तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए तब, पाँच पद, हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो, नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरण, अब छ पदमा हेर्नुहोस् त, जसलाई भनेको कसलाई भनेको त्यहाँ भर्खर पाँच पदमा कसको विषयमा पढ्दैछ त्यहाँ, पाँच पदको लास्टमा के छ? नयाँ जन्मको स्नान र कस बाटोको नवीकरण? पवित्र आत्मा बाटोको नवीकरण, जसलाई भनेको चाहिँ पवित्र आत्मालाई भनेको छ, पवित्र आत्मालाई उहाँले पिताले येशु ख्रिस्ट हाम्रा मुक्तिदाताद्वारा, देख्दै हुनुहुन्छ है पिताको प्रतिज्ञा, तर येशु ख्रिस्टको नाममा हामी माथि पवित्र आत्मालाई चाहिँ हामी माथि है कसरी खनाउनु भयो भने चाहिँ प्रशस्त गरी, यो त अति नै राम्रो छ नि, अलिकति पनि उहाँले कन्जुस्याइ गर्नु भएको छैन। जब उहाँले आफैलाई दिनुभयो, परमेश्वरले आफैलाई दिनुभएको हाम्रो लागि, ख्रिस्ट चाहिँ क्रुसमा मर्नलाई, पवित्र आत्मा चाहिँ यहाँभित्र बस्नलाई, पिताले चाहिँ आफ्नै पुत्र क्रुसमा त्यस्तो मूल्य चुकाउनलाई, प्रशस्त गरी अब चाहिँ पवित्र आत्मा खन्याइनु भएको छ, खन्याइनु भएको छ, यहाँ चाहिँ यसरी बयान गरेछ। त्यसैले प्रश्न, परमेश्वरले जुन ठुलो काम यो संसारमा गर्दै हुनुहुन्छ, के तपाईँ त्यसको भाग हुनुहुन्छ कि हुनुहुन्न? तपाईँ बाहिरै हुनुहुन्छ कि तपाईँ होइन, म त भित्रै छु, परमेश्वरले गरेको कामको अङ्ग म पनि हुँ है, म भित्रै हुनुहुन्छ। अर्को कुरा, अन्तिम कुरा यो चाहिँ प्रश्न, के परमेश्वरले तपाईँको हृदयभित्र उद्वेगको काम गर्दै हुनुहुन्छ कि हुनुहुन्न? तपाईँकै हृदयभित्र गरिरहनु भएको छ, अरू सब भएर पनि त्यो भएको छैन भन्दा हामी त गरिब रहेछौँ, हाम्रो बिल्डिङ बनिरहेको छ, हामी धनी भइरहेको छौँ, हामी धेरै पढाएको छौँ, हामी चाहिँ बिहा भएको छ, 15 बच्चा जन्मिएको छ, खलिफा भएको छ होइन, तर त्यहाँभित्र चाहिँ रित्तो छ भने त त्यो त गरिब भएन म भन्छु है। परमेश्वरले तपाईँको हृदयभित्र चाहिँ काम गरिरहनु भएको छ कि छैन? प्रार्थना गर्न मान्छ है।